نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقده من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد واذا سالك عبادي عني فاني قريب اجيب دعوه الداع اذا دعان فليستجيبوا لي وليؤمنوا بي لعلهم يرشدون سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. ہر قسم کی تعریف اللہ وحدہ لا شریک کے لیے ہے جس نے ہم سب کو موقع دیا کہ ہم اس کی بات کے سننے اور سنانے کے لیے کچھ وقت نکال سکے. اس دعا کے ساتھ بات کا آغاز کروں گی کہ ہم اس وقت کا بہترین استعمال کر سکیں. اللہ کے لیے نکلنا یقیناً ایک سعادت کی بات ہے، لیکن شیطان پھر بھی پیچھے نہیں رہتا، ہمت نہیں ہارتا، اور وہ دیکھتا ہے کہ جب انسان اللہ کی بات سننے کے لیے تیار ہو گیا ہے تو پھر بھی کوئی نہ کوئی ایسی چیز ضرور راستے میں لاتا ہے کہ جس سے سننے والے کی توجہ بڑھ جائے. میں آپ سب سے ایک ہی درخواست کروں گی کہ ایک گھنٹے کے لیے اپنا دل اور دماغ اللہ کی کتاب کو دے دیں. آپ کے ارد گرد کیا ہے اس سے بے نیاز ہوں. ابراہیم علیہ السلام ساری زندگی کے لیے فوکس ہوئے تو اللہ تعالیٰ نے ان کو حنیف قرار دیا. جب بندہ سب سے کٹ کے رب کا ہو جاتا ہے تو اللہ تعالیٰ اس کا ذکر خیر اپنی کتاب میں فرماتا ہے. یہ تھوڑے تھوڑے وقت، چھوٹی چھوٹی کوششیں جو ہماری اللہ کے دین کے لیے ہر چیز سے بے نیاز ہونے کی ہوتی ہیں، یہ ہمیں اسی سبق کی یاد دہانی کرواتی ہیں کہ انا للہ و انا الیہ راجعون، میں اللہ کی ہوں اور اللہ ہی کی طرف لوٹنا ہے. جیسا کہ سب جانتے ہیں کہ رمضان کا مہینہ قریب ہے، اور یہ وہ مہینہ ہے کہ جس میں دل کی زمین نرم ہوتی ہے، اور جس طریقے سے کہیں بھی کسی چیز کا بیج ڈالنے کے لیے زمین کو نرم کرنے کی ضرورت ہوتی ہے، پھر ہی وہ بیج درخت کی صورت میں بدلتا ہے. تو آپ کہہ سکتے ہیں کہ رمضان نیکیوں کے بیج ڈالنے کا موسم ہے. رمضان از دا منتھ آف کلٹیویشن. کبھی آپ نے غور کیا ہوگا کہ بہت ساری نیکیاں کرنے کا آپ کا ارادہ ہے کئی سال سے. آپ کوئی خاص نیکی کرنا چاہتی ہیں، ارادہ بھی صحیح ہے، کوشش بھی ہے، اکیلے میں گلٹ بھی فیل ہوتا ہے، لیکن آج تک کر نہیں پائیں. ایسا ہوتا ہے آپ کے ساتھ؟ گلٹ موجود ہے، چاہتے بھی ہیں لیکن کر نہیں پاتے. آپ کو معلوم ہے کہ اس کی وجہ کیا ہے؟ اس کی وجہ یہ ہے کہ ہم نے اس سال کا رمضان اس نیکی کی ابتدا کیے بغیر گزار دیا ہوتا ہے. کسی بھی نیکی کے کام کی اگر ابتدا رمضان کے مہینے میں کر لی جائے تو اللہ سبحانہ تعالیٰ اس پودے کو پھر اگا دیتے ہیں. ایک دفعہ رمضان کا مہینہ چلا جاتا ہے تو پھر اکثر پورا سال دوبارہ وہ نیکی کر نہیں پاتا انسان، الا یہ کہ کسی کا اللہ کی کتاب سے تعلق جڑ جائے، کوئی زندگی میں حادثہ پیش آ جائے جس سے اللہ کا قرب مل جائے، یا کوئی ان یوزول واقعہ ہو. اس کے علاوہ عام طور پہ ایسا نہیں ہوتا کہ انسان اس چیز سے فائدہ اٹھا سکے اور کر سکے. تو میں آپ سب سے بھی یہی کہوں گی کہ اگر آپ سمجھتی ہیں کہ کوئی اچھے کام کرنے کا ارادہ ہے یا کوئی اپنی بری عادات کو چھوڑنا ہے، تو پھر آنے والے رمضان کو بنیاد بنا لے. وہ کسان جو وقت پہ بیج نہیں ڈالتا، سارا سال ہاتھ ملتا رہ جاتا ہے، کچھ نہیں ملتا اس کو. اسی طرح اگر آج ہم نے اس سال کی، اس مہینے کی قدر نہ پہچانی، اس وقت کی قدر نہ پہچانی، تو پھر بعد میں گلٹ رہے گا، पूरा साल फीलिंग्स रहेंगी, तो हम कुछ ऐसे काम करें कि जिसकी वजह से ये रमज़ान वाकई रमज़ान बन जाए। शहर रमज़ान अल्लज़ी उन्ज़िल फ़ीहिल क़ुरआन, जिसको अल्लाह ताला ने शहर मुबारक कहा, शहर अज़ीम कहा। रमज़ान का लफ्ज़ आते ही चंद चीज़ें तसव्वुर में उभरती हैं, वो कौन सी हैं? क़ुरान, तक़वा, दुआ। अगर आप कुरान पाक को पढ़ चुकी हैं और समझती हैं तो सूरत बकरा की आयत 183 से लेके अगले पूरे रुकू तक इन्हीं चीज़ों का ज़िक्र है। बहुत सारी चीज़ों को अल्लाह ताला ने कुरान पाक में मुख्तलिफ जगह पे पेश किया है। एक जगह मिस होता है तो दूसरी जगह मेकअप कर लिया जाता है, लेकिन रमज़ान का ज़िक्र एक ही जगह है, एक ही मौका है कि जहाँ अल्लाह ताला ने उसका ज़िक्र किया है। तो मैं चाहूँगी कि आपके सामने हल्का सा उस हिस्से को रख दूँ और उसमें से फिर जो बातें हमारे अमल की हैं, इंशाल्लाह पॉइंट्स में हम कुछ बातें नोट करेंगे कि ये महीना बाबरकत तो है, लेकिन मेरे लिए ये महीना बाबरकत कब होगा? मैं इससे कैसे फ़ायदा उठाऊँ? क्या काम करूँ कि जिसकी वजह से ये महीना मेरे लिए एक ऐसा महीना बन जाए कि जो मुझे मेरे रब से जोड़ दे। मेरा हाल करना चाहते हैं तभी तो बैठे हुए हैं ना, और अल्लाह ताला आपका बैठना कबूल करे और हम सबको इस वक्त का वाकई बेहतरीन फ़ायदा उठाने वाला बना दे। तो अल्लाह सुबहान ताला ने रमज़ान का ज़िक्र किया तो क्या फ़रमाया? या अय्युहल्लज़ीन आमनु, ए ईमान वालो, कुतिबा अलैकुमुस्सियाम, तुम पे रोज़े फ़र्ज़ किए गए, कमा कुतिबा अलल्लज़ीन मिन क़ब्लिकुम, जैसे कि तुमसे पहले लोगों पे फ़र्ज़ किए गए थे। इस आयत में अगर आप देखें तो ईमान वालों को ईमान की नस्बत से पुकारा गया, यानी तुम्हारे ईमान लाने का तकाजा ये है क्या? कि तुम अल्लाह के इस इनाम को कबूल करो, और वो क्या है कि तुम पे रोज़े फ़र्ज़ किए गए। खुतिबा का लफ्ज़ लिखने के लिए आता है, और लिखत पढ़त हमारी ज़ुबान में बड़ी अहम कामों के लिए बोली जाती है। कोई पेपर वर्क होता है तो उसके बारे में हम कहते हैं ये लिखत पढ़त हो गई। तो गोया कि अल्लाह ताला ने मुसलमानों के लिए एक फ़ैसला कर लिया, और वो क्या कि साल में एक महीना रोज़े से रहेंगे। रोज़ा मुख्तलिफ मराहल से गुज़रता हुआ हमारे पास इस मौजूदा शक्ल में पहुँचा। पहले अल्लाह के नबी सल्लम 10 दिन मुहर्रम के जो थे वो रोज़ा रखते थे, अय्याम 20 के जो 3 दिन होते हैं चांद के हिसाब से 13, 14 और 15 तारीख, उस पर रोज़ा रखा करते थे। लेकिन जब रोज़ा फ़र्ज़ हुआ तो फिर अल्लाह ताला ने उसको हटा दिया। तो क्या फ़रमाया कि रोज़ा रखो? इंसान एकदम बोझल होने लगता है, बहुत मुश्किल है, क्यों रखूँ, यही तो मुश्किल है, इस्लाम बड़ा सख्त दीन है। तो कहा नहीं, गम ना करो, कमा कुतिबा अलल्लज़ीन मिन क़ब्लिकुम, तुमसे पहलों पे भी रखे थे। बाज़ दफ़ा बच्चे अपने दोस्तों से बातें सुन के आते हैं फिर रोते हैं, वो कहते हैं देखो तुम मुस्लिम्स, इतना सख्त तुम्हारा दीन है, तुम लोग रोज़े से रहते हो। फिर लोग सोचते हैं हम क्यों मुस्लिम हैं, हम पे इतनी पाबंदियाँ क्यों हैं? तो आपको एक नुक्ता मिल गया अपने बच्चों को बताने का कि जैसे हम पे आज फ़र्ज़ हैं ऐसे ज्यूज़ और क्रिश्चियन पे भी फ़र्ज़ थे। ये अलग बात है कि जैसे आज हमने अपने दीन की बहुत सारी बातों को छोड़ दिया, इस तरह उन्होंने भी छोड़ दिया। तो लिहाजा रोज़ा उन पे भी फ़र्ज़ था, हम पे भी फ़र्ज़ था। सबसे पहले जिस कौम पे रोज़ा फ़र्ज़ हुआ वो कौम नूह थी, क्योंकि साहिब शरीयत नबी वो थे। इसी तरह हर दौर में रोज़ा किसी न किसी तौर पर कायम रहा। अब दूसरी बात जो पता चलती है वो क्या है कि रोज़ा रखवाया क्यों? क्या रोज़ा सज़ा है, बोझ है? अल्लाह ताला के पास नऊज़ुबिल्ला कोई राशन की कमी है, खाना पीना कम होता है? नहीं, लअल्लकुम तत्तकून, ताकि तुम में तकवा पैदा हो। अल्लाह मुझे देख रहा है, इस एहसास के साथ जियो। जिस इंसान की ज़िंदगी में ये एहसास आ जाता है कि अल्लाह इज़ वॉचिंग मी, मेरा रब मुझे देख रहा है, फिर ये नहीं हो सकता कि उसकी ज़िंदगी ویسی ہی رہے جیسی کہ اس احساس کے بیدار ہونے سے پہلے تھی۔ اللہ کے سامنے جواب دہی کا احساس لگ جانا، یہ ہے تقویٰ۔ تنہائی میں اللہ کو محسوس کرنا، یہ ہے تقویٰ۔ شعور کی ایک کیفیت ہے تقویٰ۔ تقویٰ صرف یہی نہیں ہے کہ انسان گناہوں سے بچے، بلکہ تقویٰ یہ بھی ہے کہ نیکیوں کے موقعوں کو اویل کرے۔ ہمارے ہاں عموماً گناہوں سے بچنے کو تقویٰ سمجھتے ہیں، اور نیکیوں کے اتنے مواقع ہمارے سامنے آتے ہیں اور ہم اس کو اگنور کر دیتے ہیں۔ نو تھینکس، ابھی ضرورت نہیں، سوچیں گے، ابھی سیریس نہیں ہوئے۔ تو گویا کیا، گویا کہ تقویٰ میں کمی ہے۔ جب تک اندر یہ فیلنگس نہیں آتیں، تب تک انسان اپنے آپ کو مکمل اللہ کی نظروں میں نہیں سمجھتا۔ اگر رمضان کے ناطے سے دیکھا جائے تو روزے میں کیسی خوبصورت تربیت کرائی گئی۔ ہر عبادت جو کوئی کرتا ہے دوسرے کو پتہ چل جاتا ہے۔ جیسے ہم یہاں بیٹھے ہوئے، اگر ہم سب یہاں ہی بیٹھے رہیں اور شام ہو جائے، ہم میں سے ہر ایک جان لے گا کہ کس نے مغرب کی نماز پڑھی اور کس نے نہیں پڑھی۔ کوئی چھپا نہیں سکتا، رائٹ؟ کچھ صدقہ دینا چاہتا ہے، کم از کم دو کو تو پتہ چل جاتا ہے نا، ایک جس نے دیا اور جس کو دیا گیا۔ کسی باکس میں آپ ڈالتے ہیں دعویٰ کے نام پہ، تب نہیں پتہ چلا، بعد میں پتہ چل جائے گا کہ کسی نے تو دیا ہے۔ لیکن ایک ایسی نیکی ہے کہ جو دن بھر ساتھ رہنے والے کو بھی نہیں پتہ چلتی، اور وہ کیا ہے کہ آپ روزے سے ہیں کہ نہیں۔ کوئی خاص پروٹوکول نہیں، کوئی خاص کلمات نہیں، کوئی وظائف نہیں، کوئی ریچول نہیں کہ روزے کی حالت میں دن میں اس وقت جا کے وہاں چکر لگاؤ، وہاں بیٹھ کے کوئی ایکشنز کرو۔ کوئی دعا روزہ رکھنے کی نہیں ہے۔ سحری کھا لو، کھا لو، اچھی بات ہے، کھانی چاہیے، برکت ہے، رحمت ہوگی۔ لیکن نہیں کھاتے، کوئی بات نہیں، روزہ تو روزہ ہے۔ افطاری پہ کھجور ملتی ہے، پانی ملتا ہے، کھا لو۔ لیکن نہیں ملا، بیٹھے بیٹھے نیت کر لو کہ میں نے روزہ کھول لیا، اپنا ہی تھوک نگل لو۔ پاس بیٹھے بندے کو نہیں پتہ چلتا کہ آپ روزے سے ہیں۔ یہ ہے لعلکم تتقون، کہ میری نیکیاں میرے رب کے لیے ہیں۔ تو پہلی چیز کیا پتہ چلی رمضان کے ناطے سے، کہ اللہ تعالیٰ نے ہم پہ روزے فرض کیے اور ان روزوں کو ہم نے اچھا گزارنا ہے۔ اگر آپ سمجھتے ہیں کہ اس رمضان سے بھرپور قسم کا فائدہ اٹھانا چاہتے ہیں اور اپنے اس وقت میں برکت ڈالتے ہیں، تو کیا کریں، یعنی آپ کیا کریں کہ رمضان واقعی ببرکت مہینہ بن جائے؟ تو پہلی چیز جو آپ کے اور میرے لیے فائدہ مند ہوگی وہ کیا ہے، کہ نیت اور ارادہ کر لیں۔ کس چیز کا؟ کہ میں نے اس رمضان کو اپنی زندگی کا بہترین رمضان بنانا ہے۔ وہ نیکیاں جو پچھلے مہینوں میں میں نہیں کر سکی، میں نے اس مہینے میں کرنی ہے۔ وہ گناہ جن سے میں ابھی تک نہیں رک سکی، میں نے رکنا ہے۔ دیکھیے، نیت اور ارادہ پہلی چیز ہے، یہ انسان کو متحرک کرتی ہے۔ کر سکیں گے کہ نہیں کر سکیں گے، یہ بات کی بات ہے۔ وہ لوگ جو زندگی میں پہلے سے پلان نہیں کرتے، وہ کچھ کر نہیں پاتے۔ میں آپ کو ایک ٹپ ہی دوں گی، اور وہ کیا ہے کہ آپ نے ایک چیک لسٹ بنانی ہے۔ کیسے؟ 24 آورس کو 3 حصوں میں بانٹی ہے، 8-8 گھنٹوں کا ایک حصہ بنے گا نا۔ اب ان 3 حصوں کو، یعنی 8-8 گھنٹے کے جو 3 بلاکس بنیں گے، آپ ابھی سے نیت کریں کہ اس دفعہ میں نے اس رمضان کو اپنے لیے بھی گزارنا ہے۔ افسوس کی بات کیا ہے کہ ہم بہت سارے کام دوسروں کے لیے کرتے ہیں لیکن اپنے لیے نہیں کرتے، پہلی بات۔ دوسری بات ہے کہ ہم پلاننگ نہیں کرتے اور ہر وقت مصروف ہوتے ہیں، اور جس کو کہتے ہیں کہ لک بزی ڈو نتھنگ، وہ کیفیت ہوتی ہے۔ وہی کام جو آدھے گھنٹے میں ہو سکتا ہے، اس کو ہم پورے دن میں بھی نہیں کر پاتے۔ تو آپ کیا کر سکتی ہیں اپنی سہولت کے مطابق، کہ ٹوٹل آؤٹ آف 24 آورس کو آپ نے اس طرح سوچنا ہے، 8 گھنٹے، یعنی 1/3 میں نے لوگوں کو دینا ہے، گھر، بچے، شوہر، کھانا پکانا، سو آن، یعنی 8 آور از دا میکسیمم لمٹ۔ اب یہ ضروری نہیں کہ آپ یہ 8 آورز اکٹھے ہی دیں، इंशाल्लाह जब आप पूरे 24 आवर को स्प्लिट करेंगी तो कहीं 1 घंटा आप काम कर रही हैं तो कहीं दूसरा और कहीं तीसरा, और फिर इस तरीके से वो काम हो जाएगा। आउट ऑफ 16 आवर्स यानी सारे घंटों में से जो पीछे 16 बनेंगे, आप सोचिए कि ये मेरे हैं, इस दफ़ा ये मेरे हैं। अब उस 16 आवर्स को अगर आप डिवाइड करती हैं, 6 घंटे रात की नींद लगा लें, मेरे लिए काफ़ी होती है, अगर इंसान रात को 11 बजे भी सो जाता है तो 5 बजे तक 6 घंटे हो जाते हैं, 1 घंटा फिर दोपहर में भी लगा लें नैप के लिए, तो 7 आवर्स स्लीप के कर दें। 16 में से 7 आवर्स निकल गए आपके, पीछे 9 घंटे आपके पास। बस आपके करने का काम क्या है कि आपने इन 9 आवर्स की प्लानिंग करनी है। लिखिए, करिए, क्या करूं, सुबह से रात तक का 1-1 घंटे का स्केड्यूल बनाएं। मिल जाते हैं ऐसे चार्ट भी मिलते हैं, प्लानर भी मिलते हैं, कंप्यूटर से भी आप प्रिंट कर सकते हैं। हर 1 घंटे का एक स्केड्यूल बनाएं, अपने वर्क को इस तरीके से बांटिए, खाना भी पक जाए, घर भी साफ हो जाए, मेहमानों को अगर देखना है उनको भी देख लें, बच्चों का लेन देन, स्कूल, सब कुछ भी हो जाए, लेकिन इसके बाद आपके पास वक्त भी बचे। क्या आप महसूस करती हैं एक खातून खाना होने के नाते कि 8 आवर्स इज़ अ बिग टाइम? अगर आप उसमें, क्या आप खाना पकाने में अमूमन कितना वक्त लगाती हैं? बहुत भी आप अच्छे दिल से पका रही हैं, और रमज़ान में तो शायद 1 ही दफ़ा पकता है ना सुबह। चलें आप 1 घंटा लगा लें जिसमें आप हंडिया 1 पकाएंगी, कोई चावल पकाती हैं, कोई रोटी पकती है, आधा घंटा आप इफ्तारी का लगा लें, 1.5 घंटा आप इधर लगा दें, पीछे चली जाएँ सहरी के वक्त 1 घंटा, मेरा हाल एक आम रूटीन के लिए बहुत है। चलें खाना पकाना तो पूरा हुआ 2.5 घंटे में, पीछे आप देखिए कि फिर भी आपके पास 4.5 घंटे हैं, उस 4.5 घंटों में 1 घंटा बच्चों का स्कूल लाना और जाना छोड़ दें, बीच में 1 घंटा बच्चों को स्कूल का पढ़ा लें। मेरा ख्याल है कि अगर हम कामों को बांटें तो बहुत बरकत होती है। हम जब प्लानिंग नहीं करते ना तो काम होता भी नहीं और फैलता जाता है। बाज़ लोग कहते हैं कि इतने मुख्तलिफ काम एक साथ कैसे हो जाते हैं और आप कैसे करते हैं? मैं कहती हूँ कि हम कुछ नहीं करते ना हम कर सकते हैं, लेकिन हकीकत ये है कि अगर हर चीज़ रिटर्न फॉर्म में आपके सामने आ जाती है ना, फिर आप बाउंड करते हैं अपने आप को। ठीक है, तो आपने क्या करना है, पहली चीज़ कि मैंने अपना वक्त ज़ाया नहीं करना, नियत और इरादा कि बस इस वक्त हर वो चीज़ जो मेरी तवज्जो लेती है, मेरा वक्त लेती है, उसको छोड़ दें, जो तकरीबन करने के बाद 1 महीना फिर नहीं करने पड़ते। होते हैं ना ऐसे काम मंथली लेवल के, कैबिनेट सारी साफ़ कर लें, पेंट्री साफ़ कर लें, बच्चों की अलमारियां ठीक कर लें, मियाँ के कपड़े ठीक कर दें, कोई ऐसी ग्रोसरी जो ख़राब नहीं होती वो लेके आ जाएं, ओवरऑल घर को साफ़ कर लें, ताकि रमज़ान का एक एक मोती चुन सके। तो इंशाल्लाह ताला फील करेंगे कि जब हम नियत करते हैं तो ये चीज़ हमारे लिए आसान हो जाती है। फिर अल्लाह से दुआ भी करें कि अल्लाह ताला तू मेरे लिए इसमें बरकत दे। दूसरी चीज़ जो आपने इंशाल्लाह ताला कमिट करनी है अपने आप से इस रमज़ान के लिए, और वो क्या है कि मैं इस रमज़ान में कुरान मजीद से अपना ताल्लुक़ जोड़ूंगी। अल्लाह ताला ने जहाँ रमज़ान की बात की उसके साथ ही कह दिया कि शहर रमज़ान अल्लज़ी उन्ज़िला फ़ीहिल कुरान, रमज़ान का महीना वो महीना है जिसमें कुरान नाजिल किया गया। आप कभी इस बात पे गौर कीजिएगा बाद में, कुरान रमज़ान में ही क्यों नाजिल हुआ, कोई और महीना भी तो हो सकता था। इसकी वजह क्या है कि रोज़े की हालत में जो एब्जॉर्प्शन होती है ना, वो रोज़े के बग़ैर नहीं होती। खाली पेट आप बात सुने उसका इफ़ेक्ट क्या होता है, और पराठा और अंडा खा के बैठें किसी क्लास में तो क्या हाल होता है, नींद ही आती रहती है ना, झूमते ही रहते हैं। खाली पेट इंसान रूहानियत महसूस करता है, क्योंकि जब सारा वक्त पेट के तकाजे पूरे करते रहेंगे तो फिर रूह भूखी रहेगी। तो इसके लिए अगर आप अपने पास इस चीज़ को रखें कि मुझे कुरान से ताल्लुक़ जोड़ना है, और कैसा ताल्लुक़, जो सिर्फ बालिश्तों से नाप नाप के कुरान पढ़ने वाला ना हो। बाज़ लोग नापते हैं, 3 सुपारे पढ़ चुकी हूँ, चलो बंद करो फ़ोन, अब मैंने 4था पढ़ना है, 5वें पारे पे हूँ, और माशाल्लाह अल्लाह तौफीक दे और हमें भी तौफीक दे पढ़ने की। बस लोगों को मैंने देखा है कि 5-5, 6-6 सुपारे भी एक दिन पढ़ते हैं, بعض لوگ 3 3 دن میں بھی قرآن ختم کرتے ہیں. ٹھیک ہے، الحمدللہ، اچھی بات ہے، لیکن چند سوال ہے میرے ایسے تمام لوگوں سے، پڑھنے والوں سے. پہلی بات یہ ہے کہ کیا آپ کو یقین ہے کہ آپ نے تجوید کے رولز کے ساتھ قرآن پڑھا؟ کسی زبر کو زیر میں یا کسی مد کو کھینچے بغیر جلدی میں آگے تو نہیں گزر گئے؟ جلدی میں تو کام ایسے ہی ہوتے ہیں نا. صحیح پڑھا نہیں، اس لیے کہ جلدی پڑھنا تھا، اور دوسری بات ہے کہ آتا بھی نہیں ہے. ٹھیک، دوسرا سوال ہے میرا ان سے کہ کیا آپ نے جو 5 سپارے پڑھے، آپ مجھے اجازت دیتی ہیں کہ میں ان 5 پاروں میں سے صرف 5 سوال آپ سے پوچھ لوں، ہر پارے میں سے کوئی ایک سوال، تو کیا آپ محسوس کرتی ہیں کہ آپ نے جو پارا پڑھا اس کو سمجھ بھی گئیں؟ تفسیر اس کی یا اس کا معنی یا اس کا مفہوم، ایک ایک مسئلہ اس میں سے جو معلوم ہوا. تیسری چیز، وہ پڑھنے کے دوران کیا اللہ تعالیٰ سے قرب محسوس ہوتا رہا؟ آپ دیکھیے کہ قرآن کی تو ایک آیت آپ سمجھ کے پڑھ لیتے ہیں نا، تو آپ کو محسوس ہوتا ہے کہ آپ اپنے رب سے بات کر رہے ہیں، بندے اور رب کا براہ راست کمیونیکیشن ہو جاتا ہے. ہم جب نماز پڑھتے ہیں تو اس میں ہم اللہ سے باتیں کرتے ہیں، اور جب ہم قرآن پڑھتے ہیں تو رب ہم سے باتیں کرتا ہے. قرآن کیا ہے؟ یہ رب کا پیغام ہے، اس نے سمجھنے کو دیا. اگر یہ 3 چیزیں نہیں ہیں، چوتھی چیز پہ چلیے، کیا ان 5 پاروں میں جتنے ڈوز آئے، حکم کرو دس امر، کیا پھر اس کے بعد میں ان تمام احکامات پہ عمل بھی کرتی ہوں؟ اور اسی طرح جتنے ڈونٹس آئے اس پاروں میں، کیا میں اس پہ کوشش کرتی ہوں کہ عمل کروں؟ اگر آپ کا ان سوالوں کا جواب نفی میں ہے، تو معذرت کے ساتھ یہ قرآن مجید سے تعلق نہیں جڑا، یہ بس ایک رسم پوری ہو گئی، یہ ایک زبان سے نکلا حلق تک اتر گیا، اور ہمارا تو حلق کے مخارج بھی ٹھیک نہیں ہے، ہمارا قرآن تو زبان کی نوک تک رہتا ہے. اس کی بجائے اگر آپ یہ کریں، 5 پارے اگر آپ نے 3 گھنٹے میں پڑھے ہیں، عموماً 45 منٹ میں لوگ ایک پارا پڑھ لیتے ہیں، کیا یہ نہیں بہتر کہ آپ 5 سپارے پڑھنے کی بجائے ایک پارا سن لیں، کس طریقے سے؟ جس میں معنی بھی سمجھ جائیں، جس میں آپ کا اللہ تعالیٰ سے تعلق بھی جڑے، اور جس میں آپ پھر اللہ کے حکموں کو جان بھی سکیں، اس کی بڑائی کو محسوس کر سکیں، اور پھر بعد میں اپنا محاسبہ کر سکیں. کیا خیال ہے کہ اس سے زیادہ فائدہ ہوگا یا پہلے سے زیادہ فائدہ ہوگا؟ یقیناً اس سے ہوگا. آپ دیکھیے کہ آپ میری بات سن رہے ہیں نا غور سے، کیوں؟ کیونکہ آپ کو میری بات سمجھ آ رہی ہے، زبان سمجھ آتی ہے. یہ بچے کیوں نہیں سن پاتے، یہ شور کیوں کرتے ہیں؟ ماں نہیں سمجھتی، لیکن بچہ اصل میں کہہ یہ رہا ہوتا ہے کہ مجھے سمجھ نہیں آ رہی، میں مس پلیس ہوں، یہ میری جگہ نہیں ہے. جیسے آپ بچوں کے پلے گراؤنڈ میں چلی جائیں، آپ کتنی دیر وہاں انجوائے کریں گی؟ بچے گیمز کھیلتے ہیں، آپ کو کتنی کو دیر وہاں دل لگے گا؟ نہیں لگتا. تو لہٰذا جب ہم قرآن پاک پڑھیں تو اس میں ہمارا دل رب سے جڑے. اور الحمدللہ اب تو اللہ نے اتنی آسانیاں کر دی ہیں، نہ آپ کو کہیں جانا پڑتا ہے، نہ آپ کو کسی کو بلانا پڑتا ہے، آپ کے گھروں میں اللہ نے اپنا نور بھیج دیا، اس کی رحمت ہے. آپ تھوڑی سی ایفرٹ کرتے ہیں اور آپ بالکل اس طریقے سے کلام سنتے اور سمجھتے ہیں، آپ لکھ بھی سکتے ہیں، آپ سوال بھی کر سکتے ہیں، آپ بول بھی سکتے ہیں، اور آپ کچھ نہ کرنا چاہیں تو آپ کچھ بھی نہیں کریں گے، کرے گا وہ جس نے نیت اور ارادہ کیا ہے. اگر نیت اور ارادہ کر لیا ہے نا کہ میں نے اس رمضان میں اپنے رب سے اور اس قرآن سے تعلق جوڑنا ہے، تو پھر الحمدللہ بہت ساری آپشنس موجود ہیں، آپ کو جو جیسی اچھی لگے اس کو اپنا لیں. لیکن ایک چھوٹی سی چیز جو میرے پاس آپ کے لیے، دل چاہتا ہے نا کہ آپ کو کچھ دیا جائے، کیونکہ قرآن کے تحفے سے تو پیارا کوئی تحفہ نہیں ہے نا، تو میں آپ کو ایک دعوت دے سکتی ہوں، اور وہ کیا ہے کہ اگر آپ نے ابھی تک ایک بار بھی قرآن پاک کو اس طرح نہیں پڑھا کہ یہ آپ کے رب کا پیغام ہے آپ کے ساتھ. دیکھیے کہ ہم قرآن پڑھ بھی لیتے ہیں، لفظ ترجمے سے بھی پڑھ لیتے ہیں، پھر بھی بعض دفعہ یہ نہیں سمجھتے کہ یہ ہمارے لیے. میں نے دیکھا کئی سالوں سے ایک رسم چل پڑی دورہ قرآن کے نام پہ، مسجدوں میں، گھروں میں خواتین کوشش کرتی ہیں، مل کے بیٹھتی ہیں، ایک رکوع تم پڑھو، ایک تم پڑھو، ایک تم پڑھو، اور ایک دفعہ پورے پارے سے گزر جاتے ہیں، سیٹسفیکشن ہو جاتی ہے کہ چلے جی ہم نے رمضان میں قرآن پورا کیا، لیکن اس میں سے پیغام پھر بھی نہیں ملتا. ٹھیک ہے، برکت تو ہوگی انشاءاللہ تعالی، اور خالی پڑھنے سے بہت اچھا ہے، لیکن اگر آپ اس کو عمل کی نیت سے سنیں اور اس سے اپنے لیے عمل کی باتیں نکالیں تو زیادہ فائدہ ہوگا. پھر بعض دفعہ کیا ہوتا ہے کہ ہم سنتے تو ہیں، سن بھی لیا ہے، لیکن پھر بھی نہیں مانتے. ہر ایک اپنے آپ سے پوچھے، میں نے ترجمے کے ساتھ بھی قرآن کتنی دفعہ پورا کیا ہوا ہے، 3-4 رمضان سے میں دورہ قرآن کر رہی ہوں، تو کیا میں قرآن کے مطلوبہ معیار پہ پوری اتر چکی ہوں؟ وجہ کیا ہے؟ ہم قرآن کے سارے حکم پڑھ لیتے ہیں، تعلیمات معلومات سب آتی ہیں، عمل کیوں نہیں ہوتا؟ اس لیے کہ جس نے یہ کلام دیا اس کو نہیں پہچانتے. بما قدر اللہ حق کا قدری، اس کی قدر نہیں کر پاتے جس کی قدر کا حق تھا، رب کی پہچان نہیں ہے. اس کے لیے الحمدللہ اس سال جو ہم لوگ دورہ قرآن کر رہے ہیں، آپ کو ایک دم قرآن پہ نہیں لاتے، یہ بھی زیادتی ہے، آپ کا ذہن کہیں اور ہے اور آپ کو کہیں چلیں سورۃ فاتحہ پڑھیں. ہم اپنی وہ چیزیں دیکھ رہے ہیں کہ جو ہمارے رمضان کے روزوں اور نیکیوں کی قبولیت میں رکاوٹ ہے. ضرورت ہے اس کی کہ نہیں؟ آپ نیکیوں کے ڈھیر لگاتے جائیں، بعد میں پتہ چلے وہاں پہنچے ہی نہیں. آپ یہاں سے میلز پیکج میل کرتے رہیں کرتے رہیں، ادھر پتہ چلے ریسیو ہی نہیں ہو رہے، بعد میں جا کے دیکھیں تو پوسٹ آفس میں ڈھیر لگا ہوا ہے آپ کے بھیجے ہوئے پیکجز کا. خوشی ہوگی، غم ہوتا ہے نا، اس سے زیادہ تو افسوس ہی نہیں ہوتا کہ آپ نے بھیجا پھر بھی نہیں ملا. ہم نیکیاں کریں گے بہت ساری رمضان میں، اللہ نے توفیق دی، لیکن کیا یہ سوچ لیا کہ قبول ہوں گی بھی کہ نہیں؟ کوئی رکاوٹیں تو نہیں ہیں بیچ میں؟ آپ دیکھیے کہ یہ دنیا بزنس کی دنیا ہے. آج آپ کسی جگہ مال لگائیں اور آپ کو آؤٹ پٹ نہ ملے تو آپ ویسٹ کر رہے ہیں اپنا مال. ہم اتنی ایفرٹ کریں، ہزاروں کے ٹکٹ خرید کے عمرے کرنے جائیں گے، ہم ہزاروں لگا کے افطاریاں کروائیں، ہم سارا سارا دن بھوکے رہیں، اتنے بڑے بڑے دن ہیں اور اس میں کھائیں نہ پئیں نہ، اور اینڈ آف دا منتھ ہمیں پتہ چلے کہ سوری آپ کی تو کوئی نیکی ریسیو ہی نہیں ہوئی. کچھ ایسے عمل ہیں انسان کے کہ جو رکاوٹ بن جاتے ہیں اس کے عملوں کے راستے میں، ان کو دور کرنا ہے. پھر اس کے بعد انشاءاللہ ہم پہلا پارہ شروع کریں گے، اور پارہ کیسے کریں گے کہ جس میں اس سال کا ہمارا تھیم اسماء الحسنیٰ ہے، اللہ کے نام اور اس کے ایٹریبیوٹس، نیمز اینڈ ایٹریبیوٹس، اللہ کی پہچان، اس کی پکڑ. اب دیکھیے کہ فرق پڑتا ہے نا، آپ ایک چیز کو رسمی انداز سے پڑھتے ہیں، کیونکہ ہر سال دورہ قرآن ہم ایک ڈفرینٹ تھیم سے کرتے ہیں، آپ ایک ہی سٹائل کو کب تک سن سکتے ہیں؟ آپ فوکس ہی نہیں رہتے. لاسٹ ٹائم ہم نے اس کے مین پوائنٹس لکھے تھے، ہر رکوع کا ترجمہ بولتی تھی میں، پھر مین پوائنٹس لکھتے تھے، پھر ان میں سے اس عمل کی باتیں لکھتے تھے، پھر آخر میں اپنا جائزہ بولتے تھے کہ اب اپنے کو اسیس کرنا ہے. تو الحمدللہ اس سے کافی فائدہ ہوا. تو اللہ سے دعا کریں آپ بھی ہمارے لیے کہ یہ چیز جو ہم کوشش کر رہے ہیں کہ اس سے رب سے تعلق جڑ جائے. روٹھے رب کو منانا ہے، کٹے ہوئے تاروں کو جوڑنا ہے. وہ تار جو نافرمانیوں کی طرف جاتے ہوئے قدموں کو روک لیتے ہیں، وہ تار ٹوٹ چکے ہیں، رب کے ساتھ تعلق نہیں ہے. تو انشاءاللہ آپ محسوس کریں گے کہ رمضان کے اندر ہی آپ کا اپنے رب کے ساتھ تعلق پیدا ہوگا. تیسری چیز جو انشاءاللہ تعالیٰ آپ نے اس رمضان میں کرنی ہے اور اس کی نیت کریں گے، وہ کیا ہے کہ میں نے ہر ممکن حد تک اپنے آپ کو اللہ کی نافرمانی سے بچانا ہے. یہ باتیں وہی ہیں جو بکھری بکھری آپ سنتے ہیں، لیکن جب آپ کمٹ کریں گے نا، اپنے آپ کو چیک کریں گے، جیسے ڈاکٹر کسی مریض کو مشینوں پہ لگا کے پھر تھوڑی تھوڑی دیر بعد اس کو چیک کرتے ہیں، اس کا بلڈ پریشر ٹھیک ہے، اس کی ہارٹ بیٹ ٹھیک ہے، یہ سروائیو کر رہا ہے، سانس آ رہی ہے کہ نہیں آ رہی، اس طرح آپ نے اپنے آپ کو چیک کرنا ہے. اب نافرمانیوں سے بچنا کیسے ہوگا؟ مثلا آپ دیکھیے کہ اس کے لیے میں آپ کو کچھ ٹپس دے سکتی ہوں. آپ یہ ایکٹیویٹی اپنی ذات تک اکیلے بھی کر سکتی ہیں، بہتر کیا ہوگا کہ اپنے گھر والوں کے ساتھ مل کے کریں. جتنے پوائنٹس آپ کو دے رہی ہوں، اگر آپ رات کو بیٹھ کے اپنے گھر میں بچوں کے ساتھ، میاں کے ساتھ شیئر کریں، پھر ایک فیملی بیسڈ چیک لسٹ بنائیں کہ جو کرنا ہے سب نے کرنا ہے، تو اس میں کیا ہوگا کہ جب آپ سارے کوڈ ورڈز رکھیں کہ دیکھو ہم نے کوئی غلط کام نہیں کرنا، دیکھو بیٹا میں کرنے لگوں تو یہ کوڈ ورڈز رکھ لو کہ تم مجھے اس سے روک دینا. مثال دوں گی कि जैसे किसी की गीबत करते हैं ना, वैसे तो हम इसको नाफरमानी नहीं समझते, लेकिन होती ये नाफरमानी है। तो आप पहले से बता दें बच्चों को या मियाँ को कि आप किस तरह से मुझे टोक सकते हैं। आप एकदम कह देना बच्चे कि मम्मी ये नहीं करें तो बैड बात है, मैनर्स भी आने चाहिए ना। तो उसका आप तरीका ये रख सकती हैं कि जैसे मुर्दा भाई, ये लफ्ज़ बोल दें, कुरान पाक में आता है ना कि जिसने गीबत की तो उसने अपने मुर्दा भाई का गोश्त खाया। कोई ऐसा कोट रख लें घर में कि कोई एक गलत काम करने लगे तो दूसरा उसको प्यार से टोक दे, लेकिन इज्तमाई माहौल बनाए। हर वो चीज़ जो आपके वक्त का कसीर हिस्सा ले लेती है अल्लाह की नाफरमानियों के नाम पे, उसको कट डाउन करें। देखिए ये दिन दोबारा फिर 1 साल के बाद आएंगे और हमें नहीं पता कि हम उस वक़्त होंगे कि नहीं होंगे, हमारा उस वक़्त हाल या मामला क्या होगा। तो इंशाअल्लाह ताला आप कोशिश करेंगे, फिर इससे आपके अंदर एक शऊर भी बेदार होगा। वो क्या, कुछ भी करते वक्त एक लम्हे के लिए ज़रूर सोचेंगे कि क्या इसमें अल्लाह की कोई नाफरमानी तो नहीं हो रही। अमूमन हमें खुद पता भी नहीं चलता। बास लोग हैं वो कहते हैं मैं क्या कर रही हूँ, नमाज़ें तो पढ़ते हैं। एक बूढ़ी खातून थी, बड़ी उम्र की, वैसे वो तो ख़ुद को बूढ़ी नहीं समझ रही थी, लेकिन किसी ने उनसे कुछ बात कही तो कहने बड़ी तुनक के कहने लगी, नमाज़ें पढ़ते हैं, कुरान पढ़ते हैं, और अब तुम हमसे क्या चाहते हो और हम क्या करें। यानी उनको ये पता ही नहीं था कि हमारा कसूर क्या है या हम और क्या वक्त का अच्छा इस्तेमाल कर सकते हैं। लेकिन इंशाअल्लाह ताला आप इसमें फिर इसको मज़ीद डिवाइड कर सकती हैं ना कि मैंने गीबत नहीं करनी, कमिट करें। देखिए अपने आप को रोकना पड़ता है, इसके लिए आप साइकोलॉजिकली अपने आप को स्ट्रांग करें। गाड़ी रोकनी होती है तो पहले आप उसको ब्रेक लगाते हैं ना, फिर स्लो डाउन होती है। आप एक एक दिन से शुरू करें, ठीक है। ओवरऑल हम पूरी ज़िंदगी में एकदम नहीं छोड़ सकते ना, तो छोटे छोटे, मतलब आज सुबह का दिन, 30 डेज है ना, आज का पूरा दिन आपने अपने आप को चेक करना है कि चलें ठीक है आज पूरे दिन मैंने कोई गीबत नहीं करनी। फिर सेकंड रोज़े पे आप ये अपने आप को कहें कि अच्छा मैंने आज पूरा दिन मैंने कोई झूठ नहीं बोलना। तीसरे दिन आप ये सोच सकते हैं अच्छा आज मैंने किसी गैर मर्द के सामने नहीं आना। फिर आप चेक करें, ज़रूरत पड़े जो भी हो, बाहर जाना है, कुछ भी करना है, लेकिन अपने आप को रोकें, आज मैंने अपने ऊपर कमिट किया हुआ है कि मैंने किसी गैर मर्द को अपना आप नहीं दिखाना। ये तीसरे दिन की एक्टिविटी हो सकती है। इसी तरह चौथे दिन किसी के बारे में बदगुमान नहीं होना। इस तरह आप देखेंगे ये छोटा छोटा रुकना आपके अंदर ताकत पैदा करेगा, आप अपने आप को मज़बूत महसूस करेंगे कि वाकई मैं तो रुक सकती हूँ। फिर इंशाल्लाह एक दिन करते हैं तो अगले दिन करना आसान हो जाता है। फिर इसी तरह आप और भी काम करते हैं। तो चौथा पॉइंट जो आपने इंशाल्लाह ताला इन इस रमज़ान में अपने लिए कोशिश करनी है वो क्या है कि नेकियों की जुस्तजू करनी है, नेकियों को ढूंढना है। कैसे ढूंढना है कि मौका मिले और मैं नेकी करूं। इसमें बच्चों के साथ एक बड़ी प्यारी गेम हो सकती है, मैंने कहीं देखी तो आपके साथ शेयर करती हूँ। बच्चों की कोई गेट टुगेदर थी तो जो खातून खाना थी उन्होंने क्या किया कि छोटी छोटी पेपर की पर्चियाँ लेके उस पर कोई अच्छी बात लिख दी, गुड डीड्स जैसे होते हैं, कुछ भी लिख दिया, किसी पे सच बोलना, किसी पे कुछ, और फिर उसको अपने घर के बैकयार्ड या जो उसकी छोटा सा लॉन था उसमें मुख्तलिफ जगहों पे छुपा दी। वो नेकियाँ छुपा दी हुई हैं, कोई गमले के पीछे, कोई दरवाजे के पीछे लग दे। फिर बच्चों को मौका दिया, क्योंकि आई एम गिविंग यू वन डीड, जो जितनी ज़्यादा गुड डीड्स लेके आएगा उसको रिवॉर्ड मिलेगा। तो बच्चे भाग रहे हैं, दौड़ रहे हैं, फिर वो जिसको जो कि पर्ची मिलती है वो लेके आ रहा है। अब ये छोटी सी एक्टिविटी है ना, बच्चे भी इंजॉय करते हैं। फिर जो एक्टिविटी खुले आप उसको देख के फिर थोड़ा सा 2-4 मिनट उस पर बात कर दें, खेल ही खेल में सीख जाएंगे और आपको भी एहसास होगा। लेकिन जैसे शुरू में मैंने एक जिक्र किया कि तकवा सिर्फ यही नहीं कि गुनाहों से बचा जाए, तकवा ये भी है कि नेकियों के मौके इस्तेमाल किए जाएं। हमारे पास कितने ही मौके आते हैं, कितनी दावतें मिलते हैं नेकी की, लेकिन हमने चूंकि पहले से सोचा होता है ना कि हमने ये नहीं करना, या हम कुछ कर रहे हैं तो हम उछटती हुई निगाह से गुजर जाते हैं। कोई राह चलता हमें एक फ्लायर देता है, कोई दावतनामा देता है, हम उसको इस तरह इग्नोर कर देते हैं कि शायद इसकी हमें ज़रूरत नहीं है। किसी को कहा जाए अब क्लास में आए, वो कहते हैं हाँ हम क्लास लेते हैं। अच्छा माशाल्लाह आप क्लास रोज़ लेती हैं, नहीं हफ्ते में एक दिन लेते हैं, और पिछले 10 साल से ले रहे हैं एक क्लास, हफ्ते में एक दिन लेते हैं। उसने सोच लिया कि मैंने एक दिन से ज़्यादा नेकी नहीं करनी। खाना तो हम रोज़ खाते हैं, कपड़े तो हमें रोज़ चाहिए, आसाइशें तो रोज़ है, हमने अपने दिन को क्यों जमा लिया कि एक ही दिन करना है। नहीं, नियत करें, अगर हफ्ते में एक दिन मैं किसी क्लास में जाती थी, इंशाल्लाह अब इस रमज़ान में रोज़ जाना है और उसके बाद इंशाल्लाह ज़्यादा करना है, 2 दिन 3 दिन। ये कैसी बात है कि हम एक जगह अपने आप को रोक लें। फिर इसी तरह मज़ीद नेकियों के बहुत सारे मौके होते हैं, किसी का काम कर देना खिदमत खल्क है, लेकिन अपनी नमाज़ें ज़ाया करके नहीं, दूसरों की शॉपिंग के लिए अपने आप को गुनाहगार नहीं करना, तो इंशाल्लाह आप मौके ढूंढेंगे तो आपको बहुत सारे मिल जाएंगे। कोई ऐसी नेकी, मसलन अगर आपको कोई दावत मिलती है कि वहाँ ये काम हो रहा है, ठीक है चले जाइए। बस अब आप देखिए कि जब नेकी की किसी दावत मिलती है तो लोग कहते हैं नहीं हमारे पास वक्त नहीं है, तो मैं उनको कहती हूँ कि देखें घरों में टीवी चलता रहता है ना अक्सर, कुछ लोगों की घर में मौजूदगी पता इससे चलती है कि टीवी चल रहा है कि नहीं, वो घर में है तो टीवी चलेगा कोई देखे ना देखे। अगर अल्लाह ताला ने ये सहूलतें दे दी, घरों में हमारे कंप्यूटर्स हैं, सीडीज़ हैं, टेप हैं, चलता रहने दें, मत बैठें, चलते फिरते सुन लें, आप साथ पकोड़े बनाते रहें क्योंकि आप उसके बगैर नहीं रह सकते, कुछ तो कान में जाएगा, कोई एक लफ्ज़ आज चलते फिरते सुनेंगे, उसी सुनने सुनने में कोई बात अच्छी लगेगी, पास पेपर पेन रख लें, जो बात अच्छी लगे उसको नोट कर लें। एक दिन ऐसा भी होगा कि आप पूरा बैठ के लिख सकेंगे, पूरा सुनेंगे, लेकिन नेकियों की कोशिश करनी है इंशाअल्लाह ताला, और आप फिर जब ढूंढेंगे तो आपको बहुत सारी नेकियां मिल जाएंगी। फिर इसी तरह पांचवी चीज़ वो क्या है, रात की कुछ घड़ियों में अपने रब से बातें करनी है। वैसे तो आम दिनों की तो तहज्जुद है वो रमज़ान में तरावी की सूरत में बदल जाती है, यानी जो हम तरावी पढ़ते हैं ना ये तहज्जुद है। इसके लिए पहली चीज़ तो ये है कि नियत करनी है कि हमने पूरा महीना कोई भी दिन मिस नहीं करना और 8 तरावी जो भी हम पढ़ सकते हैं वो पढ़नी है। घर में पढ़ सकें घर में पढ़ लें, खुद कुरान खोल के पढ़ लें, हाफिज़ नहीं है कोई बात नहीं, कुरान खोलें पहले पारे से शुरू करें। मैंने एक साल काफ़ी साल पहले मैंने पूरा कुरान खुद ही पढ़ा, कहीं जाती नहीं थी तो बस पहले पारे से खोला, और यकीन करें इतनी जल्दी होता था, सिर्फ 2 पेज एक रकत में। अमूमन आप देख लें मीडियम साइज़ का कुरान 16 पेजेस का होता है और एक रुक जो है वो 4 पेजेस पे होता है, तो मैं 2 रुकू पढ़ती थी तो ख़त्म। मैं सोचती थी मौलवी साहब के पीछे पढ़ें पारा, वो तो ख़त्म ही नहीं होने को आता। खुद पढ़ने से नींद नहीं आती, इसीलिए आप देखें जो बोल रहे होते हैं ना वो 3-3 घंटे बोलते हैं, वो ना थकते हैं, जो सुन रहे होते हैं वो थक जाते हैं। हाँ तो आप खुद पढ़ सकती हैं, बहुत अच्छी नेकी है इसमें। मसलन ख़ास तौर पे मैं उनको कहूँगी जो बच्चों वाली हैं, बाद दफ़ा मस्जिदों में जाते हैं, बच्चों को भी शोर होता है, दूसरों को भी, मर्दों की भी ख़राब है, फिर खाम खा एक हल्ला गुल्ला है, घर बैठ के खुद पढ़ लें अच्छी तरीके से पढ़ें, मुझे लगता है ये बेस्ट तरीका है। घर में 2-3 औरतें ना, और 2 तो होती हैं माँ बेटी, तो अमूमन सास बहू हो सकती हैं, बहनें हो सकती हैं, दोनों मिल जाएँ, एक दिन तुम जमात कराओ एक दिन मैं कराती हूँ, हो जाएगा। और अच्छे असबाब हैं, मस्जिद में चले जाएँ, अच्छी किरत होती है वहाँ बैठ के, लेकिन जब भी जाएं ये याद रखिए कि अल्लाह के घर का तकद्दस ना पामाल हो, बहुत लाजिम है। बाद अब हम जाके खुद थोड़ी सी पढ़ के पीछे बैठ के बातें शुरू हो जाते हैं, तनकीद, फिर वही बात है मिक्सिंग और सब चीज़ें होती हैं, तो बेहतर है कि तरावी पढ़नी है। लेकिन जो एक छोटी सी चीज़ आपको फ़ायदा देगी वो क्या है, जब आप सहरी के लिए उठें, अमूमन ख़वातीन 1 घंटा पहले उठती हैं ना पराठे पकाने के लिए, इस दफ़ा आप 1 घंटा 15 मिनट पहले उठ जाएं। हमारे रमज़ान का जो भी पैकेज है उसका एक हिस्सा ही है, हम लोगों ने अपने रमज़ान पैकेज में एक ये डायरी बनाई है, चूँकि अस्माउल हुस्ना का थीम है ना, अल्लाह ताला के साथ अल्लाह ताला का नाम, तो ये एक डायरी है, यानी मैं और मेरा रब, और ऊपर है कि इन द मिडल ऑफ नाइट, कि जिस नाम की डिस्क्रिप्शन हो। मैं आपके सामने सिर्फ 2-4 लफ्ज़ पढ़ूंगी, सिर्फ इसलिए कि आप आज आप भी महसूस करें। देखिए लफ्ज़ अल्लाह के अंदर, यानी मैं कह रही कि बराह रास्त अल्लाह, लफ्ज़ इसके अंदर जो मुख्तलिफ़ चीज़ें आती हैं ना, हैरान और शशदर रहना, वो ज़ात जो हैरान कर दे, हर इंसान के साथ अल्लाह ताला ऐसे मामले कर रहा है हर वक्त कि इंसान हैरान रहता है। मैं तो खुद यकीन करें हर लम्हे हैरान रहती हूँ, वो जो सोचते हैं वो हो जाता है, जो करना चाहते हैं वो करा देता है, ना ताकत है ना हिम्मत है ना कोई वसफ़ है, ये कौन कराता है, ला हौला वला कुव्वता इल्ला बिल्ला, कोई ताकत नहीं सिवाय उसकी ताकत के। फिर इसी में एक चीज़ हमने देखी थी कि मुसीबत या तकलीफ़ के नाजिल होने के वक्त खौफ ज़दा होकर दूसरे को पना देना, یعنی اللہ کی ذات کون ہے، مصیبتوں، دکھوں، تکلیفوں، بیماریوں میں ہم اس کی پناہ لے لیتے ہیں، چھپ جاتے ہیں. پھر اسی طرح ایک چیز ہم نے دیکھی تھی، آدمی نے دوسرے کی طرف شدت شوق کی وجہ سے توجہ کی، یعنی اللہ کون ہے کہ شوق کی محبت سے ہم اللہ کی طرف توجہ کرتے ہیں، اچھا لگتا ہے نا اللہ سے باتیں کرنا. پھر اسی طرح ایک اس میں یہ چیز تھی کہ اونٹنی کا وہ بچہ جو ماں سے بچھڑ گیا تھا، ماں کو پاتے ہی اس سے چمٹ گیا. اللہ کی ذات کوئی چھوٹی بات نہیں ہے، ہم نے اس کی قدر نہیں پہچانی، ورنہ یہ انداز نہ ہوتے، یہ بے حسی نہ ہوتی، یہ بے مروتی نہ ہوتی جو اللہ کے ساتھ اور اللہ تعالیٰ سے متعلق چیزوں کے ساتھ ہے. تو بہرحال کوشش کرنی ہے کہ رات کی گھڑیوں میں، اس میں جیسے اب آج اللہ ہے نا، تو اس کے اندر مختلف پیجز ہیں، ایک پیج پہ آپ دیکھیں یا اگر آپ کو دور سے دکھ رہا ہے المحجی الممیت، پھر بہت ہی خوبصورت ڈائری ہے اندر سے، تو جو بات ہوگی تو رات کو اپنے 15 منٹ بیٹھ کے اس بارے میں اپنی فیلنگس لکھنی ہوں گی. اللہ تعالیٰ سے تعلق ملے گا نا، جڑے گا نا، کچھ وقت اللہ سے باتیں کرنا سیکھیں، ایون یہ رمضان نہیں، ہر وقت. دیکھیے کہ بندہ مومن کا تعلق مسجد میں جا کے ہی نہیں اللہ سے بنتا، جائے نماز بچھا لیا تو اب اللہ سے تعلق جڑ گیا، کال مل گئی، نہیں، چلتا پھرتا ڈائریکٹ ڈائلنگ ہوتی ہے اپنے رب کے ساتھ. تو انشاءاللہ آپ نے اس میں کوشش کرنی ہے. چھٹی چیز جو آپ نے اس رمضان میں اپنے لیے شعوری طور پہ کرنی ہے، اور وہ کیا ہے؟ شعور کے ساتھ، یعنی پورے دل اور کوشش اور ارادے کے ساتھ اپنی زبان کو ذکر میں تر رکھنا ہے. آپ نیت کریں کہ میں نے کوئی وقت بھی ذکر سے غافل نہیں ہونا. انسان کو عادت ہوتے ہوتے ہی ہوگی، لیکن جب ہو جائے گی نا تو پھر آپ محسوس کریں گے کہ آپ کو عادت ہو گئی ہے. مثلا کیا ذکر کریں؟ جو دل میں آئے. جب اللہ سے محبت ہوتی ہے نا تو آپ اللہ کہہ دیں تو بھی پیار لگتا ہے، لا الہ الا اللہ. کبھی دل میں محبت ہے تو لا الہ الا اللہ، لا الہ الا اللہ. سبزی کاٹتے جائیں، زبان سے پڑھتے جائیں، دیکھتے جائیں، بولتے جائیں. اگر آپ کو اپنے گناہ یاد آ جائیں تو استغفر اللہ استغفر اللہ استغفر اللہ، لا الہ الا انت سبحانک انی کنت، 5-6 بار یہ کہیں، پھر بھول بھی جائیں گے نا، غافل ہے. جو ہی جھٹکا آئے نا، اوہ میری زبان خالی ہے، الحمدللہ الحمدللہ الحمدللہ، اللہ اکبر اللہ اکبر. یعنی اپنی زبان کو آپ نے ذکر سے تر رکھنا ہے. اللہ کو بڑا پسند ہے، اللہ کا ذکر زبان پہ آتا ہے تو شیطان بھاگ جاتا ہے. شیطان بڑے بڑے تو چینڈ ہو جائیں گے، لیکن ہمارے اندر کے شیطان کھلے پھرتے ہیں کثرت سے. اور اس کا طریقہ کیا کریں؟ آپ لوگ یہ بھی ایکٹیویٹی کر سکتے ہیں، مختلف ذکر، جیسے سبحان اللہ کا لفظ خوبصورت کیلیگرافی میں لکھ کے اپنے فریج کے اوپر لگا دیں، الحمدللہ کا لفظ ٹوسٹر پہ لگا دیں، سبحان اللہ کا لفظ مائکرو ویو پہ لکھ کے لگا دیں، اور میرا حال مجھے تو کمپیوٹر پہ لکھ کے لگانا چاہیے. جہاں آپ کی زیادہ نگاہ پڑتی ہے نا، چھوٹی چھوٹی چیزیں لگا دیں. سعودی عرب میں گئے یا دبئی میں بھی میں نے ایسا دیکھا، آپ روڈس پہ جاتے ہیں نا، اتنے خوبصورت سائن بورڈز لگے ہوئے ہیں، کچھ نہ کچھ لکھا ہوتا ہے، اذکر اللہ، بس اتنا لکھا ہوتا ہے، اذکر اللہ. اس کا ترجمہ کیا ہے؟ اللہ کا ذکر کرو. یقین کرے وہ گاڑی میں باہر دیکھ رہے ہوتے ہیں نا، ایک دم وہ لفظ آتا ہے تو آپ چونک جاتے ہیں، اوہ، پھر آپ بولتے ہیں 2-4 منٹ بھول جاتے ہیں، پھر شروع ہو جاتے ہیں. تو آپ یہ ضرور کریں، کوئی بھی طریقہ رکھیں، اور آپ اس ایکٹیویٹی میں گھر والوں کے ساتھ شامل رہیں تو اللہ کا ذکر کرنا ہے. ساتویں چیز، دعا. دعا مالک کا بندے سے تعلق دعا سے جڑتا ہے. آپ دنیا میں جس سے مانگتے ہیں اس سے تعلق بنتا ہے؟ بنتا ہے. بچہ کس سے مانگتا ہے؟ ماں سے مانگتا ہے. ماں نہیں دے رہی، کسی اور سے مانگے گا؟ وہ نہیں دیتی، اسی کے ساتھ لپٹ رہا ہے. دوسرا کہے او بیٹا میں دوں، نو، ممی سے لینا. اللہ بھی ہم سے یہی چاہتا ہے، تم مجھ سے لپٹو، مجھ سے مانگو، تڑپو، چمٹو. میں نہیں دیتا تو مچلو. اگر رب سے مانگنا سیکھنا ہے تو اپنے بچے سے سیکھ لیں، وہ جیسے آپ سے مانگتا ہے. غافل نہیں ہونا، دعائیں یاد کر لیں. اسی چیز کو بیس رکھتے ہوئے ہم نے اس سال کے اپنے رمضان پیکج میں ایک چیز انٹروڈیوس کی ہے، اور وہ کیا ہے؟ جس سے ہم 2 بینیفٹس لیں گے انشاءاللہ تعالی. اور وہ کیا؟ پورے قرآن پاک کی دعاؤں کو سننا بھی ہے، یاد بھی کرنا ہے، لکھنا بھی ہے. وَإِذَا سَأَلَكَ عِبَادِي أَنِّي فَإِنِّي قَرِيبٌ، اور جب میرے بندے آپ سے میرے بارے میں پوچھیں تو کہہ دو کہ میں قریب ہوں۔ اس میں ہم نے ورک بک بنائی ہے پورے پارے کی ترتیب سے، سورت فاتحہ سے لے کے 28ویں پارے تک آخری دعا۔ اگلی چیز جو انشاءاللہ تعالی ہم اس رمضان میں اپنے ساتھ کمٹمنٹ کریں گے وہ کیا ہے؟ شب قدر کو ڈھونڈنے کی کوشش کرنی ہے۔ پاسبل ہوا تو اعتکاف بھی بیٹھ سکتے ہیں۔ تھوڑی سی اس پہ آپ کی رہنمائی کرنا چاہوں گی۔ ہمارے ہاں بہت ساری چیزیں ایسی دین میں شامل ہو چکی ہیں کہ جو اصل سے ہٹ گئی ہیں۔ میں نے دو لفظ بولے کہ شب قدر کو ڈھونڈنا، اس کا کیا طریقہ ہے؟ قیام اللیل۔ اللہ کے نبی صلی اللہ علیہ وسلم کی عادت مبارک تھی کہ آخری 10 راتوں میں اعتکاف کرتے تھے اور عام معمول سے بھی زیادہ عبادت کرتے تھے۔ تو اس کا مسنون طریقہ کیا ہے اور ہم خواتین خاص طور پہ اس کے لیے کیا کر سکتے ہیں؟ تو اس کا بہترین طریقہ یہ ہوتا ہے کہ آپ رات عشاء کی نماز پڑھیں۔ مسجد میں جاتے ہیں تو جماعت سے پڑھ لیں۔ تراوی پڑھتے تھے تو آپ 2 تراوی پڑھ لیں، 4 پڑھ لیں، جتنی بھی آپ سمجھ لیں، باقی آپ چھوڑ دیں۔ وہاں بیٹھ کے پارا پورا کرنا چاہیں تو سن کے بیٹھ کے پورا کر لیں۔ اس کے بعد میں آپ گھر آ کے چند گھنٹے سو جائیے۔ شروع کا حصہ جو ہوتا ہے، اگر آپ سو جاتے ہیں تو رات کے پچھلے پہر میں جاگنا آسان ہو جاتا ہے۔ ہمارے یہاں ایک کانسیپٹ ہے پوری رات جاگنا، تو پہلی بات ہے کہ یہ سنت سے بھی ثابت نہیں اور انسان کے بس کی بات بھی نہیں ہے۔ جب آپ شروع کی رات جاگ لیتے ہیں نا، تو آخری وقت جو زیادہ برکتوں کا اور رحمتوں کا ہوتا ہے اس وقت آپ سو رہے ہوتے ہیں، اور خدا نخواستہ کسی کی فجر نکل گئی تو ساری رات کی عبادت کا بھی ثواب نہیں ہوگا۔ ایک دفعہ ایک خاتون تھیں تو نبی صلی اللہ علیہ وسلم نے پوچھا کہ تمہارا بیٹا کدھر ہے، میں نے آج اس کو فجر میں نہیں دیکھا۔ تو کہنے لگی کہ اللہ کے نبی صلی اللہ علیہ وسلم ساری رات تہجد پڑھتا رہا، نفل پڑھتا رہا، فجر کے قریب اس کی آنکھ لگ گئی۔ تو آپ نے فرمایا کہ نہ اس کو تہجد کا اجر ملا اور نہ نماز کا۔ دین وہی ہے جو آسانی سے ہو، اور دین ٹھنڈک کا نام ہے، بوجھ کا نام نہیں ہے۔ ہر وہ کام دین کے نام پہ کرنا ہے جس سے آپ خوشی بھی محسوس کریں۔ بعض دفعہ ہم اتنا اوور وام ہو جاتے ہیں، اتنا ٹائٹ اسکیڈول کر لیتے ہیں، اتنا کچھ ہوتا ہے کہ وہ دین کی چاشنی ختم ہو جاتی ہے۔ ہر جگہ الحمدللہ ہر کلاس ہر کورس کو ڈیزائن کرتے وقت یہ چیز ذہن میں ہم لوگ رکھتے ہیں کہ کسی کو اتنا برڈن نہیں ڈالنا کہ وہ خدا نخواستہ قرآن ہی کے بارے میں غلط باتیں کہنے لگے۔ عموماً یہی ہوتا ہے، جب ہم قرآن کی طرف آتے ہیں تو اکثر یہ باتیں کرتے ہیں۔ جب سے قرآن پہ آئے ہیں گھر میں لڑائی ختم نہیں ہوتی، وقت ہی نہیں ملتا، اتنا پڑھنا پڑتا ہے، اتنا سننا پڑتا ہے، لکھنا پڑتا ہے۔ تو ٹھنڈک کے ساتھ رات کو جاگنا ہے، سو جائیں، 10 بجے سو جائیں، 11، 12، 1، 2 بجے تک سو جائیں، کوئی حرج نہیں۔ پھر جب تیسرا پہر شروع ہو پھر اٹھ جائیں، وضو کر کے۔ اب جو آپ نے 2 تراوی چھوڑی ہوئی تھی یا 4 چھوڑی ہوئی تھی، آپ پہ ڈپینڈ، اس تراوی کو لمبا کر کے پڑھیں۔ آپ چاہیں تو 10 دن میں ایک نیت اور کر لیں، اللہ مجھے سب سے پہلے توفیق دے اور آپ کو بھی دے۔ اور وہ کیا ہے کہ ہم ایک پورا قرآن ان 10 راتوں میں پورا کر لیں۔ 3 سپارے بنیں گے نا ایک رات کے۔ صرف اس میں یہی ہے کہ آپ کو ہر رات جیسے طاق راتوں کے علاوہ جفت میں بھی جاگنا پڑے گا تو کوئی حرج نہیں ہے۔ ویسے بھی آج کل تو اشکال ہی رہتا ہے کہ یہ طاق رات ہے کہ دوسری ہے، کچھ لوگوں کی طاق ہوتی ہے تو کچھ کی جفت ہوتی ہے۔ تو بہرحال آخری 10 دن کے لیے اب وہ 2 رکعت آپ 1 گھنٹے کی پڑھ لیں، ایک ربع پڑھیں ایک طرح ایک رکعت میں، پھر دوسرا ربع، آدھا پارا آپ کا ایک رکعت میں ہوا، پورا پارا آپ کا 2 رکعت میں ہو جائے گا، آدھے گھنٹے میں پڑھیں گی۔ ہمارے ہاں یہ جو ایک معاملہ بن چکا ہے نا، گن گن کے نفل پڑھنا، 100 100 نفل پوری رات شبینہ، اٹس ناٹ فیئر۔ یہ اسلام میں نہیں ہے۔ اسلام کیا کہتا ہے کہ جو کرو اس کو محسوس کرو۔ جب آپ پڑھتے رہے، نبی صلی اللہ علیہ وسلم 2 نفل پڑھتے تھے نا، پڑھتے ہی جاتے تھے، لمبی کرتے، ایک رکعت ایک سورت پڑھتے۔ ہم تو بیچارے چھوٹی چھوٹی آیتیں پڑھ کے تھک جاتے ہیں نا۔ ایک موقع پہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے نماز میں شروع کی سورت فاتحہ کے بعد سورہ بقرہ شروع کی، پوری پڑھ لی۔ صحابی جو پیچھے پڑھ رہے تھے انہوں نے کہا مجھے لگتا ہے کہ اللہ کے نبی سورہ پوری کر کے ہی چھوڑیں گے۔ جب جو ہی وہ پوری ہوئی، اللہ کے نبی صلی اللہ علیہ وسلم نے سورہ نساء شروع کر دی۔ اللہ اکبر، یہ دوسری بڑی سورت ہے قرآن کی۔ پھر وہ پڑھی، پوری پڑھی تو وہ پریشان ہے، تو اس کے بعد اللہ کے نبی سورہ آل عمران شروع کر دی۔ ان کے تو کیا کہنے تھے، یعنی پاؤں میں ورم آ جاتا تھا، تو ہم اسی کو لمبا کریں۔ خشوع بھی رہتا ہے، خضوع بھی رہتا ہے، اور یاد نہیں رکھنا پڑتا۔ جو لوگ 100 100 نفل پڑھتے ہیں وہ ساتھ کیا کیا چیزیں رکھتے ہیں کہ جسے گن سکیں۔ سچی بات ہے. تو اس کے لیے یہ ہے کہ آپ اہتمام کریں, شروع کا حصہ سوئیں, آخری رات جاگیں. پھر جب آپ کو لگے نا کہ اب سحری پکانے کا وقت قریب ہے تو پھر آپ بس ایک یا تین وتر جتنے بھی آپ نے پڑھنے ہیں وہ پڑھ کے تو اپنے کام میں لگ جائیں. یہ رات کی ایکٹیویٹی آپ کو فائدہ دے گی کہ رب سے باتیں کرنی ہے اور اس کے اندر آپ پھر اللہ تعالیٰ سے قرب محسوس کریں گے ان شاء اللہ تعالیٰ. اور ان راتوں میں خاص طور پہ ایک دعا جو پڑھی جاتی ہے, اللہم انک عفو تحب العفو فاعف عنا, یا فاعف عنا. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کو اللہ کے نبی نے سکھائی تھی کہ جب تم لیلۃ القدر پالو تو یہ دعا پڑھو. میں سوچتی ہوں کہ ان کی دعائیں مانگنے کا انداز ہماری دعاؤں سے کتنا مختلف تھا. آپ دیکھیں کہ آج کے نظر سے دیکھیں تو حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کے بس کیا کچھ نہیں تھا. پہلی چیز, اولاد نہیں تھی, بیٹا نہیں تھا, گھر بھی کچا تھا, اتنے اچھے کپڑے بھی نہیں ہوں گے, کئی کئی مہینے چولہا نہیں جلتا تھا. اللہ کے نبی کہہ سکتے تھے نا عائشہ اولاد مانگ لے, گھر مانگ لے نہیں. اللہم انک عفوون تحب العفو فاعف عنا, کیونکہ گناہ معاف ہو گئے اس سے بڑی اور کیا بات ہے. تو اس راتوں کو اپنے جاگنا ہے. آخری 10 راتوں میں ہم نے مدرس آف بلیورس کا ایک شارٹ کورس کیا تھا. 2 بجے رات کو ہم غالباً اٹھتے تھے, 2 سے 3 کا. الحمدللہ اس میں ہم نے ہسٹری میں سے کچھ کہانیاں, مائیں کیسے بچوں کی تربیت کرتی تھی. شروع میں آپ میں سے کسی نے سوال کیا تھا کہ بچوں کی تربیت اور کیسے, تو وہ سحریوں میں مائیں نے دعائیں مانگنی ہیں. آپ ہیں مدرس آف بلیورس, آپ نے بلیورس کو پیدا کرنا ہے, آپ نے اپنے بچوں کو بلیورس بنانا ہے, ٹرو بلیورس. جب ماں ایمان والی ہوتی ہے بچے خود ہی بن جاتے ہیں. ممکن ہو تو اعتکاف کر سکیں, لیکن اگر گھریلو ذمہ داریاں نہیں آپ کو اجازت دیتی تو کوئی بات نہیں, آپ گھر میں آپ 1 گھنٹے کا اعتکاف بھی کر سکتی ہیں, آپ مغرب سے عصر, عصر سے مغرب کا بھی اعتکاف کر سکتی ہیں. مقصد تو یہ ہے نا کہ آپ جو کام کر رہے ہیں وہ آپ کا, آپ کی دل جمعی کے ساتھ ہو جائے. پھر اس کے بعد اگلی چیز جو انشاءاللہ ہم نے اس رمضان کے ناطے سے اپنے ساتھ کمٹ کرنی ہے وہ کیا ہے, انفاق فی سبیل اللہ, اللہ کے راستے میں خرچ کرنا. صدقہ جاریہ, کوئی ایسا کام, ایسی چیز پہ مال لگ جائے کہ جو میرے جانے کے بعد میری قبر میں پروفٹ بھیجتا رہے. لوگ دنیا میں مال جمع کرتے ہیں اور کہتے ہیں اس کو کسی ایسی جگہ لگا دو کہ بعد میں پھر مال آتا رہے. حالانکہ دنیا کا کتنے دن ہے, آج آنکھیں بند ہوئی تو ختم ہو گیا, لیکن اللہ تعالیٰ نے ہمیں ایسے ایسے موقع دیے ہوئے ہیں کہ جس کی وجہ سے ہم اپنے بعد نیکیاں کر سکتے ہیں. میں دیکھتی ہوں کبھی دین والے یا دین کا کام کرنے والے ڈونیشنز کا مطالبہ کرتے ہیں نا, ضرورت بھی ہوتی ہوگی میں مانتی ہوں, اس میں کوئی حرج نہیں, لیکن میں ہمیشہ اس کو ڈفرینٹ اینگل سے سوچتی ہوں. مجھے بہت ہی برا لگتا ہے لفظ ڈونیشن, کوئی کہتا ہے ڈونیشن یا کچھ, ایسے لگتا ہے کہ جیسے آپ کسی سے مانگ رہے ہیں یہ آپ کی ضرورت ہے. میں اس کو کیسے محسوس کرتی ہوں, مجھے ایسے لگتا ہے کہ یہ ایک ذمہ داری ہے جو آپ پہ ڈال دی جاتی ہے کہ یہ ہمارے پیسے ہیں, ہماری مجبوری ہے, ہم نے خرچ کرنے. آپ کے پاس ایسے پروجیکٹس ہیں کہ جہاں آپ صدقہ جاریہ میں لگا سکتے ہیں تو ہمارا حصہ لگا لیں. جیسے دنیا میں لوگ انویسٹ کرتے ہیں نا, پتہ ہے کوئی ایک چلتا ہوا بزنس ہے تو ہر ایک کا دل ہوتا ہے اس کے شیئرز ہمیں مل جائیں, پروفٹ ہوگا. اس حد تک تو ٹھیک ہے, کیونکہ دین کا جو لوگ کام کرتے ہیں ان کے قریب کئی پروجیکٹس ایسے ہوتے ہیں کہ جس میں صدقہ جاریہ ہو سکتا ہے. عام لوگ بیچارے کچھ نہ ہوگا تو جاتے آتے بس ڈونیشن باکس میں ڈال دیتے ہیں یا کسی کو دے دیا اور پتہ نہیں چلتا کیا کیا. آپ اور میں, ہم سب انشاءاللہ اس کی اگر نیت کر لینا اپنے پیسوں میں سے, شوہر سے نہیں لینا, وہ دے دیں گے تو اور بات ہے, چاہے $1, 50 سینٹس, 5, 2, 4, 10, ہر دن کچھ صدقہ کرنا ہے. وہ کچھ نہ ہو تو ایک مسکراہٹ دے دیں کسی کو اس نیت سے کہ کسی کو مسکرا کے دیکھنا بھی صدقہ ہے. لیکن آپ دیکھیں کہ جب انسان اللہ کے راستے میں دیتا ہے نا, یا آپ یہ کہہ لیں کہ جب اللہ کے راستے میں خرچ کرتا ہے تو اس کو صدقہ کیوں کہتے ہیں؟ کبھی آپ نے اس پہ غور کیا؟ صدقے کا روٹ کیا ہے؟ صدق, سچا. اللہ کے راستے میں خرچ کرنا یا اللہ کے کام, اللہ کی چیزوں, ایسی چیزیں جسے اللہ کا قرب ملے, خرچ کرنا بندے کی سچائی کی دلیل ہے. کہ یہ جو کہتا ہے نا کہ لا الہ الا اللہ محمد رسول اللہ, اس دعوے میں سچ ہے. دنیا میں آپ اسی چیز پہ پیسہ لگاتے ہیں نا جس پہ آپ سچے ہوتے ہیں, 100% شیور ہوتے ہیں, क्योंकि ये चीज़ मेरे बेनिफिट की है। और जिस पे आप पैसा लगा देते हैं ना, तो दैट मीन यू आर सीरियस। दीन के ऊपर जब पैसा लगता है ना, तो ये अल्लाह ताला के पास एक प्रूफ हो जाता है कि ये सीरियस बंदा है। तो बहरहाल आप सदके से करें। बाज़ दफ़ा लोग कहते हैं अच्छा किसी को ढूंढेंगे, हमारी तो अपनी पूरी नहीं पड़ती। नहीं भाई, अल्लाह के बंदा अपनी ज़ात पे लगाना भी सदका है। अगर आप इस नीयत से कुछ लेके चीज़ खाते हैं, मतलब गुर्बत भी तो हो सकती है ना, पूरी नहीं पड़ती। आप सोचते हैं कि $5 है मेरे पास, मैं क्या करूँ। लेट्स सी, आप बहुत वीक हैं या डॉक्टर आपको कोई मेडिसिन कहते हैं जिसकी ज़रूरत है और वो नहीं है, तो आप सिक फील करते हैं। यकीन करें कि आप इस नीयत से $5 की वो दवा लें कि अल्लाह मैं इस नीयत से ये ताकत की दवा खा रही हूँ कि मैं रमज़ान में ज़्यादा इबादत कर सकूँ। वो भी आपका सदका है। कोई किताब लेना, कोई बुक लेना, कोई कुछ कि जिससे अल्लाह का कुर्ब मिले आपके लिए, वो भी सदका है इंशाअल्लाह ताला। बाद जब हम सोचते हैं किसी मस्जिद में डालना या किसी डोनेशन बॉक्स में डालना ही होता है, नहीं, सदका जारी है कि बहुत सारे प्रोजेक्ट्स होते हैं, इंसान उसमें डालता है और वो नेकियाँ आगे से आगे बढ़ती जाती हैं। तो कोशिश करनी है कि इंशाअल्लाह जो दे सके ज़्यादा दे सके, क्यों कि हमारा ही फ़ायदा ना, 70 का सवाब मिलेगा। अब $1 दे के 69 फ्री में दे रहे हैं, आम दिनों में देते हैं तो कम होते हैं। तो बहरहाल ये एक नीयत हम लोग सब कर सकते हैं, इंशाअल्लाह अल्लाह ताला मदद करेगा। अगली चीज़, रहले आपकी तरतीब के हिसाब से ये 10वीं चीज़ हो रही है कि एक छोटी सी नेकी और करनी है, और वो क्या है, इंसानों की मदद और उनकी खिदमत। कहाँ, कैसे, जहाँ जिसकी ज़रूरत है। अगर आप अपने इर्द गिर्द नज़र डालें, आपको अपने नेबर्स में को मिलेगा। और मैं यकीन करें कि आपको रेकमेंड करूंगी कि आप इस मंथ में अपने वक्त में से 5 से 10 मिनट निकालें, वन बाय वन अपने नॉन मुस्लिम नेबर्स के साथ कोऑर्डिनेट करें। उनको बता दें कि हमें प्रोजेक्ट मिला हुआ है, हमें काम करना है और हमारा होली मंथ है, तो हम आपको शेयर करना चाहते हैं। इसमें किसी की बात बड़ी अच्छी मुझे लगी, आपसे शेयर करती हूँ, उसको फ़ायदा हो। कहने लगी कि रमज़ान में जब हम उठते हैं तो लाइटें जलती हैं सहरी पकाने के लिए, तो उनकी नेबर जो थी ना, वो उनके पास आ गई एक दिन कि ये बताओ कि तुम लोग इस आधी रात के वक्त क्या करते हो। तो इन्होंने कहा कि हमारा होली मंथ है और हम सहरी पकाते हैं और दिस एंड दैट। तो इन्होंने थोड़ा एक्साइटमेंट दिया और साथ ही कहा अच्छा मैं भी तुम्हें भी भेजूंगी। कहती है वो दिन और आज का दिन मैं हर दिन सहरी में उसको कुछ भेजती हूँ, और वो इतना खुश होकर हमारी चीज़ें खाती है, फिर इफ्तारी पर भी भेजती हूँ। छोटी सी नेकी है ना, भेजते वक्त ये नियत कर लिया करें कि आज इसने कुफर की हालत में ये चीज़ खाई है, यही मेरे हलाल के टुकड़े, ये मेरी मोहब्बत और खलूस की पकाई हुई रोटी उसके दिल के अंदर ईमान का बीज डाल दे। खिदमत करिए लोगों की, उनको अपने अखलाक दिखाइए, अपना किरदार दिखाइए, क्योंकि जब इंसान दूसरों के दिल में जगह बनाना चाहता है तो खिदमत करता है। जो खिदमत करता है वो दुआएं लेता है। किसी की भी कर सकते हैं आप, अपने करीब वालों की, दूर वालों की। कोई मस्जिद नहीं जा सकता तो उसको राइट दे दें, चले मैं तरावी में तुम्हें ले जाऊंगी। किसी को कंप्यूटर नहीं चलाना आता, आप उसको कंप्यूटर चलवा दें। कुछ भी ऐसी चीज़ें कि जिससे किसी की नेकी में मदद हो जाए, भूखों को खिलाएं। सही बात है कि हर जगह हर तरह के होते हैं, इसमें आप मुस्लिम नॉन मुस्लिम दोनों को देख सकते हैं। और आखिरी चीज़, जो आखिरी तो नहीं है लेकिन इस वक्त की बात की आखिरी चीज़ है, जो इंशाअल्लाह ताला हमने कमिट करना है अपने आप से, और वो क्या है कि लोगों को दावत इलल कुरान, लोगों को कुरान की दावत देनी है। अल्लाह ताला ने मुख्तसर सी सूरत में ये जिम्मेदारी हम पे डाल दी कि वल असर इन्नल इंसान लफी खुसर, ज़माने की कसम के इंसान नुकसान में है। हाँ, बचना चाहता है तो क्या करे, इल्लल्लज़ीना आमनू, पहली चीज़ ईमान लाओ, खुद मुसलमान बनो, दिल से मानो। ज़ुबान तो मुसलमान है, ख़ुद भी लाओ ईमान। और आमनु फिर व अमिलु सालेहात, अमल साले करो, नेकियां करो, तुम्हारे आमाल इस चीज़ का इजहार करेंगे कि तुम किस दर्जे के ईमान पे हो। अगर अंदर ईमान है इजहार नहीं तो वो तो झूठ है। और तीसरी चीज़ व तवासो बिल हक, एक दूसरे को हक़ की दावत दो, और व तवासो बिल सब्र, तो तवासो बिल हक करना इंशाल्लाह, लोगों को कुरान से जोड़ना है। वो क्या करें, कैसे करें, पूरा महीना आप सुनेंगे कुरान इंशाअल्लाह ताला, हर रोज़ एक पारा सुनेंगे, फिर आपको सिखाएंगे, फिर उसके बाद आप क्या करेंगे कि इसमें आप दूसरों को दावत दे सकते हैं। अगर मिसाल है जो बातें आज आपने सुनी है, आपको फ़ायदा हुआ और आप सोच रहे हैं कि कल से मैं भी इंशाल्लाह क्लास में आऊँगी, तो आप इस पैगाम को अपनी 5 दोस्तों तक पहुँचा दें। क्या जाएगा, बिगड़ेगा क्या, कुछ भी नहीं, बातें तो वैसे भी करते हैं। इस नीयत से नहीं करना कि आदत है हर बात करने की, अल्लाह को दिखा के करना है कि अल्लाह मैंने आपके लिए ये किया। फिर उसके बाद इंशाल्लाह जब वक्त आएगा तो आप भी इस काबिल होंगे कि आप दावत देंगे। इसी स्टडी पैक में एक बुक हम लोगों ने जो इंट्रोड्यूस कराई है वो ये जन्नत चाहिए है। ये बेसिकली वर्क बुक है, इसमें 3 लेक्चर हैं हमारे, सूरह फातिहा, आयतुल कुर्सी और सूरह बकरा की 284 आयत है। तो इसकी 5 CDs हैं, दो दो टॉप, एक टॉपिक की दो दो हैं। तो हमने इसका भी पैकेज बनाया है रमज़ान के लिए कि आप लोग रमज़ान के हर फ्राइडे की रात को खुद बैठ के इसको सुन के CD से नोट्स लेंगे। इसमें हम भी चलाएंगे इंशाल्लाह, लेकिन अपने ओन पे लोग अपनी तौर पे करना चाहें। फिर रमज़ान के एंड पे आपको बताएंगे कि अब आपको इससे आगे क्या करना है। तो देखिए ये छोटी सी बातें हैं, थोड़ी सी बातें हैं, लेकिन आप इसमें बहुत सारी और भी ऐड कर सकते हैं। लेकिन अगर हम ये प्लानिंग्स नहीं करेंगे, कोशिशें नहीं करेंगे, तो गुजर जाएगा। कितने रमज़ान आए और गुजर गए, लेकिन हम वहीं खड़े हैं जहाँ खड़े थे। कोई पता नहीं कल क्या होगा। मैं जब से ये रमज़ान की तैयारी और ये चीज़ें हुई हैं, तो मुझे अपनी एक दोस्त बहुत उसका ख्याल आ रहा है बार बार। पिछले रमज़ान वो हमारे साथ थी, लेकिन अब उसकी डेथ हो गई। यंग लड़की थी, एक बच्ची, आज वो दुनिया में नहीं है। तो मैं सोच रही थी कि ना मुझे पता था ना उसको पता था कि वो अगले साल नहीं होगी। हो सकता है जो जुमला आज मैंने बोला अगले साल को मेरे लिए बोल रहा होगा। किसी को कुछ नहीं पता। कोशिश कीजिए इस नियत के साथ, दुआ के साथ, कि अल्लाह दिल खोल दे, इस कुरान का नूर दिल में भर दे, और फिर जुड़ जाएंगे। 1 महीने में अगर आपने ये जो जितनी आपको टिप्स दी हैं इसको सामने रखा, या जो कोर्स आपको बताया जा रहा है अगर आप इसको ज्वाइन करना चाहते हैं, इसकी बहुत ही सहूलत है। 2 या 3 मिनट लगते हैं पेल्टॉक को डाउनलोड करने में, करके देर किस बात की, बहुत सोच लिया। कहीं भी जुड़ जाइए, कहीं भी करें। अगर आपको ये प्लान अच्छा लग रहा है, थोड़ा डिफरेंट स्टाइल है, तो इसमें आ जाएं। कहीं भी जाएं, जाइए, इंशाल्लाह फ़ायदा ही होगा। मैं नहीं कहती सारे हमारे पास आ जाएं, क्योंकि जिसको हम जाता देख के खुश होंगे, अजर उसका हमें मिलेगा। तो लिहाजा आप जहाँ भी जाएँ, लेकिन सोच समझ के कि अपने लिए इसको फ़ायदा मंद करते हुए। तो अगर किसी को मज़ीद इंफॉर्मेशन कुछ चाहिए, तो इंशाल्लाह ताला वेबसाइट मौजूद है। हमारे पास एक प्रोजेक्ट है, दावा फंड का एक अकाउंट बनाया। अब उसमें क्या होता है कि सब लोग अपनी मर्ज़ी से जब दिल चाहता है वेबसाइट पे जाके मनी डालते हैं, तो वो मनी जमा होती है। फिर हम उससे कुछ नेकी की चीज़ें, मतलब जो भी लोगों को फ़ायदा दे, CDs या कभी बुक्स या कुछ भी हो, मैं नियत कर लेती हूँ जब भी कभी कोई CDs या ऐसी चीज़ बनती है, तो मैं कहती हूँ अल्लाह ताला जिसने भी इसमें डाला उस सबसे एक एक पेनी ले लें, ताकि हर CD में हर एक का अजर आ जाए। तो नेकियाँ तो अल्लाह ताला से बंदा बढ़वा ही सकता है। तो बहरहाल एक और चीज़ थी ये, जो हम एक ही बुक भी करेंगे, जो चीज़ मैं महसूस करती हूँ, अपने तजुर्बे में लाती हूँ, वो क्या कि दीन के साथ भी बहुत सारी चीज़ों की हमें ज़रूरत है, तरबियत की। ना पढ़ तो बहुत कुछ लेते हैं, लेकिन दीन के साथ क्या ताल्लुक़ है, किताबों के साथ, दरसो तदरीस के आदाब इसका नाम है, कि एटिकेट्स क्या है। ना हम हर चीज़ में एटिकेट पसंद करते हैं, रूल्स और रेगुलेशन पसंद करते हैं, खुश होते हैं जो जितनी हम पे पाबंदियाँ लगाएं। घर आके बात करते हैं, दे आर वेरी ऑर्गेनाइज्ड, अंदर नहीं आने देते, माओ को बाहर से भेज देते हैं, स्कूलों की बातें करते हैं। जहाँ दीन के नाम पे कोई ऑर्गेनाइज होने को कहता है, तो हम दिल से सोचने लगते हैं अब शुरू करें ना, क्या ज़रूरत है, क्या बातें ज़ाया कर दें, बात शुरू करें। नहीं, जितना प्यारा ये कलाम है, इसका अदब उससे भी ज़्यादा है। तो इंशाल्लाह हम इसको भी फिर रमज़ान में करेंगे। अल्लाह ताला से यही दुआ करती हूँ कि जो बातें कही हैं इससे ज़्यादा करने की तौफीक दे और कबूलियत वाले अमल करवाए। सुभानक अल्लाहुम्मा व बिहम्दिक अशहदु अन ला इलाहा इल्ला अंत अस्तग़फिरुका व अतूबु इलैक। रब्बना ज़लमना अनफुसना व इन लम तग़फिर लना व तरहमना लनकूनन्ना من الخاسرين يا حي يا قيوم برحمتك نستغيث اللهم استر عوراتنا وآمر رواتنا اللهم الهمني رشدي وعزني من شر نفسي يا الله يا رحمان ہماری اس چھوٹی سی کوشش کو قبول فرما یا اللہ برکت عطا فرما اخلاص عطا فرما دکھاوے ریاکاری شہرت سے بچا یا اللہ ہمارے عمل صرف اور صرف تیرے لیے ہو جائیں یا اللہ تیری مخلوق قدر دل میں آ جائے انسانیت کا رشتہ رب سے جوڑنے میں ہمارا حصہ ڈال لے یا اللہ سب ساتھیوں نے جنہوں نے سنا محبت سے انہوں نے اپنا وقت دیا یا اللہ تو ان کے اس عمل کو قبول فرما ہمارا آج کا بیٹھنا ہماری زندگی میں ایک تبدیلی پیدا کر دے انقلاب کا بیٹھنا بن جائے ہمارا یہ بیٹھنا صرف ایک گھنٹے کا بیٹھنا نہ ہو، یہ ہمارا جنت میں جانے کا ذریعہ بن جائے۔ وہ بات جس پہ کئی سال سے فیصلے کر رہے تھے کر نہیں پائے، یا اللہ آج ہمیں فیصلہ کرنے والا بنا دے، یا اللہ ڈیسائیڈڈ لوگوں میں شامل کر دے، یا اللہ وہ چیزیں جو دلوں میں شیطان شکوک و شبہات ڈالتا ہے اس سے ہمیں دور کر دے۔ یا اللہ جس نے بھی اس کام میں مدد کی، معاونت کی، اہتمام کیا، کوشش کی، دوسروں کو بتایا، یا اللہ ہر ایک کا بے حساب اجر شامل فرما۔ ہم نہیں جانتے کہ اس کی کوششیں کہاں چھپی ہوئی ہیں، تو اپنی رحمت سے ان سب کی ان کوششوں کو قبول فرما۔ جہاں بھی تیرے دین کا کام ہو رہا ہے یا اللہ، اخلاص کے ساتھ اس کو قبول فرما۔ ہمارے گھروں میں رحمتیں اتار، ہمارے گھر والوں کے اندر رحمتیں اتار۔ یا اللہ گھر والوں کو دین کا شوق دے، یا اللہ ماں باپ کو، اولادوں کو ساتھ لے کے دین کا سفر کرنے والا بنا۔ یا اللہ جیسے دنیا میں ساتھ ہے وہاں، اسی طرح آخرت میں جنتوں میں بھی ساتھ کر دے۔ یا اللہ ہمارے دین کے ساتھیوں پہ رحمتیں فرما، ہمارے طالب علموں پہ اپنی رحمتیں فرما۔ یا اللہ جنہوں نے اپنی زندگیوں کو ڈیووٹ کیا، یا اللہ تو ان کی بے حساب قدر عطا فرما۔ سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین۔